उज्यालो 90 नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट अच्युत घिमिरेको नमस्कार। उज्यालो 90 नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ हरेक मंगलबार र शुक्रबार राति 9:15 बजे कार्यक्रम श्रुति सम्वेक प्रसारण हुन्छ। श्रुति सम्वेकको आजको श्रृंखलामा हामी उपन्यास निर्बन्ध लिएर आएका छौं। डाक्टर बानिरा गिरीको उपन्यास निर्बन्ध कारागारभित्रकै एक पात्रको आत्मपरक शैलीमा लेखिएको उपन्यास हो। आजदेखि वाचन हुने यो उपन्यासको पहिलो श्रृंखला अब वाचन सुनौ। छक्क परिरहेछु, कसरी मैले आफैलाई सेतो कपडासित आबद्ध गरेँ। लाग्छ यो फुको केस मेरो होइन, यी रित्ता नाडी पनि मेरा होइनन्। सिन्दुर हो, सिन्दुर पनि मेरो सिउँदोबाट पखालिएको छ। यो पखालिनु पनि मात्र संयोग हुन पुगेको छ। सिन्दुर मैले कहिले पो सिउँदोमा लाउँथे र थाहा छैन किन यतिका वर्षको अन्तरालमा हिजो मात्र मैले सिउँदोमा सिन्दुर लाएँ। सौभाग्य चिन्ह भनेर लगाएकी होइन। आजभोलि बीचमा लामो सिउँदो काटेर सिन्दुर लगाउने फेसन भएकाले हिजोको रात्रिभोजको निम्तामा जान मैले सिन्दुर लगाएकी थिएँ। रातो कान्जीभरम साडीसित मिलाउन रातै चुरी हिजो राति मात्र लगाएकी होइन र मैले। आज एक युग जस्तै लागिरहेछ। भोज सिद्ध्याएर अरू पाहुनापात गइसकेपछि कसरी म आफ्नो युवा साथीसँग कत्याकको न्यानोमा आलिङ्गनबद्ध भएकी थिएँ। उनले डामेका मुहाईका रापहरू अझ पनि रापिला झरिला छन्। यस्ता बिटुला ओठ र शरीर लिएर क्रियापुत्री हुनु पुगेकी म मात्र अभिनयको एउटी नायिका होइन र बिहान निद्रा पनि राम्ररी खोल्न नपाई घरका स्वास्नी मानिसहरूले मेरो सुत्ने कोठाको ढोका ढकढकाउन थाले। घरका नोकर चाकरमा मेरो ढोका ढकढकाउने हुती कसको। निद्रा पसेको मिठो तन्द्रामा मैले ढोका उगारे। ढोका उगार्नु के थियो, मेरी काकी सासू र उनका बुहारीहरू कोलाहाल गर्दै कोठामा बसे। साइली देउरानी मलाई अगाल्न आइपुगिन्। मेरो दिमागमा अझै केही पसेन। हिजो राति खोल्दै कुनातिर हुर्याएको रातो कान्जीभरम साडी रातै साटनको पेटीकोट र ब्लाउजले कुनाबाट ट्वाल्ला परेर हेरिरहेझै लाग्यो मतिर। काकी सासू र उनका बुहारीहरूका मिश्रित स्वरहरूसितै टुक्रा टुक्रा शब्दहरू वातावरणमा फैलिए। वीरगंजबाट आउँदा कोलाहल, दामन पुगेपछि हिउँमा गाडी चुप्लिएछ कोलाहल, वीर हस्पिटलमा प्राण गएछ फेरि कोलाहल। डाको र शब्द एकअर्कोसित गाँठो पर्यो, फुस्क्यो गाँठो पर्यो, यसरी गाँठो पर्ने र फुस्किने प्रक्रियामा अनौठो भयावह कोलाहल जन्मियो। उनी कहिले गएका थिए वीरगंज, मैले दिमागमा जोर लगाएँ। दिमाग अगावै आँखा बढी संवेदनशील बनेछन् अथवा अरूको आँसु र डाँकोको प्रतिक्रिया पनि हुनसक्छ, के हो थाहा छैन, तर आँसु भलभलभल बग्न थालेछन्। मेरो आँसुले त्यहाँको डाँकोलाई अझ चर्कायो, कोलाहल अझ बढ्यो, अझ कुनै नारी शरीर त लडीबुडी पनि भयो मेरो आँसुका भलहरूसितै। हरे मेरा दुलाहा अब संसारमा छैनन्, यति सम्झनु नै मबाट डाँको उब्जनुको निम्ति पर्याप्त भयो। अब म पनि डाँकोको कोलाहलमा सम्मिलित भएँ। सायद जुलुसमा मानिसहरू एक एक गर्दै यसरी नै सम्मिलित हुँदा हुन्। थाहा छैन जुलुसको कुन चरम सीमामा पुगेर हो मबाट नारा जस्तै वाक्य निस्कियो, म उनको अन्तिम दर्शन गर्छु। यो वाक्य वातावरणमा अश्रुग्यास चाहिँ छोडियो क्यार, कोलाहल अझ बढ्यो, डाँको अझ फुक्यो। सधैँ मद्वारा सञ्चालित इटालियन फिएटमा पछाडिपट्टि मलाई राखियो। वीर हस्पिटलको भिडमा को थिए को थिएनन् थाहा भएन। इमर्जेन्सी वार्डमा पर्दाले घेरिएको एउटा कुनामा उनको शव राखिएको थियो। वैवाहिक जीवनभरि कहिले शिरसम्म नसुमसुम्याउने मेरो हात एकाएक उनका पाउ पक्रन पुगे। कक्रिएको चिसा पाउ पक्रदा मलाई लाग्यो म बाबा अमरनाथका चिसा आधारलाई छामिरहेछु। हो, एकपल्ट अमरनाथको यात्रामा म आफ्ना साथीहरूसित गएकी थिएँ। यात्राभन्दा बढी ट्रेकिङ राम्रो दिए थियो। हिउँ हिउँ बेगवती गङ्गाको किनारै किनार पार गरी हिउँनै हिउँले ढाकेको ओडारमा पुग्दा कति स्फूर्ति आएको थियो मन मस्तिष्कमा। हिउँद्वारा स्वनिर्मित बाबा अमरनाथ रूपी शिवलिङ्गको दर्शनार्थ शिवलिङ्गको आधार स्पर्श गर्दा अहो कस्तो चिसोको अनुभूति भएको थियो। आज ठिक त्यस्तै भयो। अझ त्यो चिसो त हत्केलासम्म मात्र पुगेको थियो, यो चिसो त हत्केला हत्केला नसा नसा हुँदै मस्तिष्कमा पनि पुग्यो। अरे कस्तो चिसोपन, अहिले पनि यिनको अनुहारमा मेरो निम्ति कति असीम घृणा छ। अरे कस्तो चिसोपन, यो घृणालाई असीम शब्दसँग छुट्याए घृणा आफैमा टुरो हुने जस्तो मानव भनिरहेछन्। मेरो चिसोपन अब सधैँको निम्ति तमा सरोस्, मेरा असीम घृणा कोड झैँ तमा टाँसियन्। उनको अनुहार मेरो निम्ति सिंहको शराब झैँ लाग्थ्यो। त्यो अनुहार हेरेपछि मबाट उब्जेको डाँको बिलायो, बिलौना हरायो, विचित्र किसिमको भय व्याप्त भयो ममा। म भित्रभित्रै त्रस्त भएँ, कामे। आज सर्वप्रथम मैले आफूलाई स्वास्नी मानिस हुनुको वास्तविक अर्थमा पाएँ। स्वयंबाट निर्बन्ध ममा यस्तो नारी तत्वको आभास कहिले पाएको भए। शरीर तत्वसित लिप्त ममा नारी तत्वको वास्तविक अर्थ 15-16 वर्ष अघि प्राप्त गर्न सकेकी भए अथवा 2-4 वर्ष अघि मात्र भए पनि पाउन सकेकी भए सोच्दै थिए। फेरि स्वास्नी मानिसहरूको जत्थाले प्राय तान्दै फेटभित्र राखे मलाई र घरतिर कुदाए। मलाई ज्यादै प्यारो लाग्ने मेरो शरीर आज आफै चलमलाउन मन पराइरहेको छैन। यसलाई अरूले नै बसाइदिनु परिरहेछ, उठाइदिनु परिरहेछ, हिँडाइदिनु परिरहेछ। जिन्दगीमा चलमलाइरहेकी थिएँ, म चुलबुलाइरहेकी थिएँ, सधैँ हिँडिरहेकी थिएँ। आज खोइ त्यो चलमल, खोइ त्यो चुलबुल, खोइ त्यो हिँडाई। आज किन बारम्बार प्रश्नै प्रश्नले खलबलाइरहेछ। यसअघि कति उन्मुक्त थिएँ म, कति निर्बन्ध थिएँ। मेरो उन्मुक्तताको विशाल फैलावटमा, मेरो निर्बन्धताको असीमतामा प्रश्न जस्तो चिज कहिले देखा परेन। अब यी स्वास्नी मानिसहरू मलाई धारातिर लगिरहेछन्, पानी खलखली ओहिराइरहेछन्। कति चिसो छ मेरो शरीर, लाग्छ हिउँको शिवलिङ्गबाट चोइटिएको एउटा टुक्रा हो। माघको चिसोभन्दा अझ चिसो छ यो चिसो पानी मेरो शरीरको सम्पर्कमा आएर अझ चिसिरहेछ। शिकारीले बन्दुकको नाल तेर्स्याएर शिकारलाई एकैपल्टमा ढाल्न चाहे चाहिँ एउटीले मेरो सिउँदोतिर ताकेर एकनाससित पानी खनाइरहेछ। हिजो रातिको मेरो फेसन, मेरो रहर, आज पानी खनाउने त्यो स्वास्नी मानिसको निम्ति शिकार भएछ। त्यो दैव संयोगले त्यो सिन्दुर लाएकी थिएँ, नत्र भने तिनलाई रित्तो सिउँदोमा त्यसरी एकनास पानी खनाउनु पर्दा आज कति बेमोज लाग्दो। मेरो सिउँदोबाट पखालिनु नै पर्ने रहेछ त्यो रातो सिन्दुरले। त्यति मात्र होइन, चुरी पनि फुटाइनु नै पर्ने रहेछ, नत्र कहिले नलगाउने, हिजो किन लगाएँ। चुरी फुटाइनु अघि मेरा दुवै हातलाई आम्ने साम्ने गरी राखियो र ढुङ्गाले ढुङ्गाले छमछमी फुटाइयो। यस प्रक्रियामा कति स्वास्नी मानिसहरू आँसु पुछिरहेका थिए र कति शोक शोक गरिरहेका थिए। तर किनकिन मलाई लाग्यो चुरी फुटाउने स्वास्नी मानिसहरूमा एउटा हिंस्रकता व्याप्त छ, उनीहरू मलाई आक्रमण गरिरहेछन्। र भुइँभरि छरिएका चुरीका टुक्राहरू मलाई एकाएक हिंस्रक पशुद्वारा शरीर लुछिँदा बग्ने छरिने रगतको भल चाहिँ लागे। मलाई भावुन्न भयो, रिङ्गट लाग्यो, म बेहोस हुनुहुन लागे। यसैबीच थाहा पाएँ एउटी स्वास्नी मानिस मेरो घाँटीतिर छामछाम छुमछुम गरिरहेकी छन्। मलाई एकाएक काल्पनिक हिंस्रक पशुले मेरो घाँटीमा बेसकरी नङ्ग्रा गाडे जस्तो लाग्यो। चिच्याउन खोजेँ तर म चिच्याउन अघि नै त्यो हिंस्रक जन्तुको मुखबाट निस्क्यो, अह पोते छैन। मैले आफैलाई एक सरो सेतो लुगामा पाएँ। मलाई ठण्डी पटक्कै लागेको छैन, बारम्बार उनको अनुहारको अखण्ड चिसोपन र असीम घृणाको झ्वास झ्वास सम्झना भइरहेछ। यही शरीर हो जसलाई मैले सधैँ नै माया गरेकी थिएँ, आज किन यताबाट मलाई चिसोपन बाहेक अर्को केही बोध हुँदैन। यही शरीर अरूले देखुन् सराहुन् जस्तो लाग्थ्यो, आज कहीँ लुकाउँ जस्तो लाग्दैछ। मेरा माइतीपट्टिकाहरू देख्दिनँ, सायद मेरो यस्तो रूप उनीहरूले हेर्नुहुन्न। उनीहरू मेरो वैधव्यबाट भागे, म आफैबाट कहाँ भागौँ। उनलाई मैले सधैँ सधैँ उपेक्षा र घृणा सिवाय केही पनि दिइनँ। आज अन्तिम दर्शनको बेला त्यही उपेक्षा र घृणा उनको चिसो अनुहार मार्फत मतिर फर्किएको होस्। अन्यथा जीवितावस्थामा उनले मलाई कहिले घृणा गरेनन्। घृणा गर्न उनले जानेकै थिएन। मेरा दुई छोरा आर्यघाटबाट फर्के, सम्पूर्ण केश खौर्याएकाले यिनीहरूका अनुहार कति फुङ्ग देखिन्छन्। बडा टुरा भए पनि अलिकति त भाग्यमान्य रहेछन् यिनीहरू। उनको मृत्युबाट मैले जुन चिसोपन भोगेको छु, जुन असीम घृणामा आफूलाई पगालिरहेछु, त्यो भोग्न परेन यिनीहरूले। यिनीहरूले आफ्नो बाल्यकाल कि मेरो रहरमा बिताए, कि दायामाको स्याहारमा बिताए, कि बोर्डिङ स्कुलको अनुशासनमा बिताए, छोराछोरी र बाबुको बीच म जहिले पनि तगारो बने। कतिपय पढे लेखेका तथा धनाढ्य बाबुआमाले आफ्ना केटाकेटीलाई बिग्रन्छन् भने टोलका गुच्चा खेल्ने केटाकेटीसित खेल्न दिँदैनन्। छोराछोरीका बाबु मेरो निम्ति तिनै गुच्चा खेल्ने भुरा चाहिँ थिए। मैले यिनीहरूलाई उनीसित कहिले खेल्न दिइनँ। मेरो निम्ति यिनी पनि कति हेयो भने यसका अनेकौँ कारण होलान्, अथवा एकमात्र ठोस कारण पनि होला, यही हो भने यकिन भन्न सक्दिनँ। तर यति चाहिँ भन्न सक्छु, मेरो मस्तिष्कको कुनै हाँगामा एउटा अलच्छिना हुचिलको बास थियो, जो सदा मेरो मन र मस्तिष्कलाई उज्यालोबाट अँध्यारोतिर, सौम्यताबाट उत्ताउलोपनतिर, प्रेमबाट घृणातिर तथा श्रद्धाबाट हेयतातिर उन्मुख गराइरहन्थ्यो। मैले त्यही अलच्छिना हुचिललाई आफ्नो गुरु थापेछु क्यार, जसले मलाई केवल शरीर धर्मको मन्त्र सिकायो। तातोपन र भोग नै मेरो जीवनको बाटो भयो। त्यही बाटोमा हिँड्दा हिँड्दै यात्राको सामलको रूपमा दुई छोरा र एक छोरी प्राप्त भयो। छिछी, कति लाजमर्दो छ मेरो यात्राको विवरण। मैले त्यो यात्रा संस्मरण लेख्नु अघि यो एकसरो वैधव्यको सेतो कपडालाई पनि धुजाधुजा पारेर च्याते हुन्छ। वैधव्यको यो सर्वाङ्ग सेतोपनले यात्राको त्यो कालोपनलाई ढाक्न सक्छ त? अनुतापको विवलताले भोकको डढेलोलाई निभाउन सक्छ त? भोग मेरो निम्ति आनन्दको अनन्त स्रोत थियो। मलाई जबरजस्ती कसैले त्यसमा सामेल गराएका होइनन्, स्वेच्छा मैले त्यसलाई अगालेकी हुँ। कस्तो उन्माद व्याप्त थियो नसा नसामा। लाग्थ्यो यो उन्मादमा सगरमाथा पनि चुर्लुमा डुब्न सक्छ। सगरमाथा त डुबेन, तर म त्यसको पैसाची गहिराईमा डुब्दै गएँ। कति तिलस्मी थियो त्यो नरक, जति डुबे उति डुबिँदै जाइने। कति रक्स्या अँध्यारो थियो त्यो संसार, जहाँ छामछाम छुमछुम छाम्दै वरिपरि घुम्ने जस्तो आकर्षक खेल अर्को थिएन। कति रक्षा अँध्यारो थियो त्यो संसार, जहाँ छामछाम छुमछुम छाम्दै वरिपरि घुम्ने जस्तो आकर्षक खेल अर्को थिएन। सानोमा रोटिपिङमा रिङ्गिँदा जुन चिउचिउ हुन्थ्यो, जुन रोमान्स हुन्थ्यो, त्यसकै परिपक्व फल चाख्नु नै मेरो ध्येय बन्यो। त्यो परिपक्व फल नै दुईपल्ट छोरा भनेर देखा परे, एकपल्ट छोरी भनेर देखा परे। अरे, त्यो नरकबाट, त्यो अँध्यारो संसारबाट, त्यो रोटिपिङबाट लाते लाताले गोद्दै सिस्नु पानी लाउँदै उनले मलाई किन घिच्याएनन्? घिच्याएर उनकै कोठामा थन्काई बाहिरबाट तालचा मारी कैयौँ दिन खानु न पिउनु गरी मलाई राखेका भए पनि त हुन्थ्यो नि। सुनकेसरी रानीको कथामा झैँ सुनको र चाँदीको लौरो प्रयोग गरी मलाई मोह र कैदको स्वप्न गरीमा राखेका भए पनि हुने, मेरो सुरक्षा राक्षसको हातबाट मात्र सम्भव थियो। अथवा कथामा झैँ त्यस्ता वीर राजकुमारहरूबाट मात्र सम्भव थियो, जसले राक्षसको मृत्युको गुह्य थाहा पाई राक्षसलाई मारी सुनकेसरीलाई मुक्त तुलाए। उनले कि त राक्षस पनि मलाई चिरबन्धनमा पार्न सक्नु पर्थ्यो, अथवा वीर राजकुमारले चाहिँ मेरो उन्मादको हुचिल, जुन मेरो मस्तिष्कको हाँगाबाट हरगडी कराइरहेथ्यो, त्यसलाई मारी मलाई मुक्त गर्न सक्नु पर्थ्यो। तर उनी दुईटामा एउटै पनि हुन सकेन। उनी न त राक्षस बन्न सके, न त वीर राजकुमार। उनी मानिस बने, मात्र असल मानिस। असल शब्द आफ्ना सम्पूर्ण अर्थ र साफल्यका साथ मेरा ललाटबाट सिन्दुर पुछिए चाहिँ बाल्यकालदेखि नै पुछिएको थियो, अथवा त्यस अगावै जन्मदै नभएको पनि हुनसक्छ। संसारमा जति शब्दहरू छन्, संसारमा त्यति नै शब्दहरू पर्याप्त छैनन्। सायद कतिपय शब्दहरूले त स्वरूप ग्रहण गरेको पनि होइन। शब्दको संसार त्यस्ता स्वरूप ग्रहण नगरिएका शब्दबाट वञ्चित रहे चाहिँ मेरो ललाट असल बन्ने शब्दबाट जन्मदेखि नै शून्य हुँदो हो। यो असल शब्दलाई उनले छिनो र मार्तोल हातमा लिई मेरो ललाटमा कुदेका भए हुन्थ्यो कि? त्यति कठोरता उनमा भएको भए त हुनसम्म भइहाल्थ्यो नि। टुहरू व्यक्ति, सायद जीवनभर टुहरू व्यक्तित्व लिएर बाँच्न बाध्य हुन्छ। टुरोपनको कुण्ठाबाट ऊ आफूलाई मुक्त गर्न सकोइन। उनी मेरो निम्ति असल पति थिए। न्यानो अँगालो र काख उनले मलाई दिए, बलियो छातीको सिरानी पनि उनले मलाई दिए। आफ्ना सारा सार्थक र कमला सपनाहरू उनले ममाथि ओहिराए। तर बगिनीको अघि घाँस राखेर के हुन्छ? शरीर र भोकको दृष्टिले बगिनीको पर्काया प्रवेश भइसकेको थियो मभित्र। यस्तो हुन्छ, असम्भव होइन। कहिलेकाहीँ कुलको वायु बिग्रदा पनि यस्तो हुन्छ अरे। मेरी ठुली फुजुले बाल्यकालमा नै सुर्खेतको लेखफर्सा गाउँको कार्कीसित बिहेदान गरी पठाइएको थियो अरे। उहाँहरूको कुलदेवता रिसाएर हाम्रो फुपाज्यूको शरीरमा प्रवेश गरेपछि उहाँ ठिक बाघ जस्तै ह्याकर ह्याकर कराउनुहुन्थ्यो अरे। त्यति मात्र कहाँ हो र, बाघ जस्तै चार हात ठेकी लम्बक लम्बक लम्कनुहुन्थ्यो अरे र आगाका झरझराउँदा फिलिङ्गाहरू मर्याक मर्याक चपाउनुहुन्थ्यो अरे। बिचरी मेरी ठुली फुजू लगलग कामदै खाटोमुनि लुक्थिन् रे। त्यसपछि बाहिरबाट झारफुकी आई धुप धुहार गरेपछि मात्र त्यो ठुलो उपद्रव साम्य हुन्थ्यो अरे। र फुपाज्यू साविक अवस्थामा आउनुभएपछि थरथराइरहेकी ठुली फुज्यू खाटोमुनिबाट निस्किन्थिन् रे। कुलको कुन वायु बिग्रेको थाहा छैन, तर ममा एउटी उपद्रवी बगिनीको प्रवेश त पक्कै भइसकेको थियो। मर्म नै स्वाहा हुने किसिमसित चर्जराउँदा फिलिङ्गाहरूका स्पर्शबाट डडेलो लागेको थियो ममा। ती आगाका फिलिङ्गाहरू निभाउन उनी पानी भने। उत्तप्त तापकेमा पानीका थोपाहरू झ्वाइँ झ्वाइँ गर्दै बिलाउँछन्। उनका जम्मै तरलता शीलता त्यसरी नै ममा झ्वाइँ झ्वाइँ गर्दै बिलाउँदै गए। मेरा फिलिङ्गाका अङ्गीकरणको निम्ति आगाका यामानका भट्टी भन्न सकेनन् उनी। त्यस यामानको भट्टीभित्र प्रवेश पाएको भए पो म उनीभित्र स्वाहा हुन सक्थेँ। तर यो तितो सत्यलाई उनले कहिले पनि बुझेनन्, न मैले नै उस बेला बुझेँ। लाग्छ उनको त्यो मृत चिसो अनुहारको दर्शन नगरेकी भए आजसम्म पनि यो सत्यबाट वञ्चित नै रहँदै हो। मानिसले एउटा महत्त्वपूर्ण वस्तु नगुमाई अर्को महत्त्वपूर्ण अनुभव प्राप्त गर्न सक्दैन रहेछ। यति अनुभूतिको निम्ति मैले कति ठूलो तिरो तिर्नु पर्यो, साथै यो अनुभूतिले कति दुःखी तुल्याएको छ मलाई। नजान्नुमा धेरै सुख रहेछ। अब त्यो नजान्नुको सुख मेरो निम्ति आकाशको फल भएको छ। अब कुनै पनि भौतिक उपलब्धि मात्र मेरो निम्ति क्षणिक सुखको साधन बन्न सक्दैन। चिरन्तन सुखको खोजीमा अब मेरो मन उड्न लागिरहेछ। कस्तो आचार्य, उनको मृत्युको झारफुकले त्यो वायु बिग्रेर मभित्र प्रवेश गरेको बगिनीको भू उपद्रव साङ्गे हुन लागेको छ। भनौँ न, त्यो अलक्षिणी बगिनीको एक प्रकार मृत्यु भएको छ र त्यसै मृत्युबाट सिङ्गो स्वास्नी मानिस जन्मिएको छ। तर यसको जन्म पञ्चकको मूलमा परेको छ सायद। नितान्त टुहरी हुनेछ यो नयाँ स्वास्नी मानिस। आफ्नै पतिलाई खप्लाका निलेर जन्मिएको यो नयाँ स्वास्नी मानिसको कोमलतालाई कोमलता भन्न सुहाउँछ र? यो त ठिक्क भर्खरै मुर्दा जलाएर बाँकी रहेको खरानीमाथि शतरन्जा ओछ्याएर भोज खाए जस्तो हुन्छ। वास्तवमा यो स्वास्नी मानिस धेरै अघि नै जन्मनु पर्थ्यो। उस बेला उन्मत्तताले बौलाहा भने कि म नि त नयाँ उपलब्धिको खोजमा निरन्तर अघि नै बढेँ। अघि बढेँ के भन्नु, ओह्रालो लाग्दै गएँ। ओह्रालो लाग्नु कति सजिलो छ, शरीरलाई अलिकति फुक्का पारेर दौडाउनुपर्छ, कति चाँडै पुगिन्छ। तल, अझै तल, धेरै तल दौडन चाहनेमा आज हेर्दैछु कति तल आइपुगेछु। अब उकाली लाग्न कति गाह्रो छ, चढ्नुपर्ने उकाली देख्दा नौनारी फतक्क गलेर आउँछ। उकाली पछिको त्यो हिउँ चाँदीको मुस्कान छर्ने सुन्दर हिमशिखरमा अब आफू यो जुनीमा पुग्न नसके पनि मेरा छोराछोरीलाई पुग्न अवश्य उत्प्रेरित गर्छु। ओह्राली झर्नुको मोज मैले भोगेँ, उकाली लाग्नुको सुख भोग्ने यिनीहरू। मेरो दिमागमा कुनै एउटा मञ्च छ जहाँ अहिले पनि अतीतका नाटकहरू मञ्चन हुन्छन्। त्यस नाटकका दृश्यहरूमा केवल ओह्राली ओह्राली मात्र छन्। ओह्रालामा दौडाउनुका अनन्त उन्मादहरू मात्र छन्, निर्बन्ध उन्मुक्तताहरू मात्र छन्। म नेपथ्यबाट त्यस मञ्चमा उत्रन लागेका जीवनका ती निर्बन्ध क्षणहरूलाई मरिमरि राख्छु। पर्दा बिस्तारै उग्रन थाल्छ। गजब छ, त्यस नाटकका सूत्रधार हुनुहुन्छ स्वयं मेरा बुबा। कार्यक्रम श्रुति सम्वेक तपाईँ अहिले उज्यालो 90 नेटवर्क काठमाडौँसँगै इलाम एफएम, रेडियो ताप्लेजुङ, झापाको एफएम मेचिट्युन्स र बिर्ता एफएम, धरानको विजयपुर एफएम, भोजपुरको रेडियो चोमोलुङमा एफएम, सिन्धुलीको रेडियो सहारा, खोटाङको हलेसी एफएम, बर्दिवासको रेडियो दर्पण, सर्लाहीको रेडियो एकता, रौतहटको नुन्थर एफएम, रामेछापको रेडियो तीनलाल, खोटाङको हलेसी एफएम, दोलखा जिरीको रेडियो हिमाली, धादिङको रेडियो बिहानी र धादिङ एफएम, नुवाकोट एफएम, काभ्रे धुलीखेलको रेडियो सेफर्ड, मकवानपुरको हेटौडा एफएम र प्रतिध्वनि एफएम, चितवनको रेडियो अर्पण र रेडियो चितवनमा पनि सुनिरहनु भएको छ। त्यसै गरी फलेवासको रेडियो पर्वत, रूकुमको रेडियो सिस्ने, पाल्पाको श्रीनगर एफएम, पोखराको रेडियो तरंग, दमौलीको रेडियो भानुभक्त, बागलुङको रेडियो सार्थी एफएममा पनि श्रुति सम्वेक सुन्दै हुनुहुन्छ। रेडियो प्युठान, दाङको रेडियो मध्यपश्चिम, बुटवलको तिनाउ एफएम र बुटवल एफएम, गुल्मीको रेडियो रेसिङ्गा, कपिल वस्तुको रेडियो बुद्ध आवाज, रेडियो कोअलपुर, सल्यानको रेडियो राप्ती, जाजरकोटको रेडियो हाम्रो पाइला, कैलाली टिकापुर र गुलरियाको फुलबारी एफएम, दाङको रेडियो प्रकृति एफएम, सुर्खेतको रेडियो भेरी, जुम्लाको रेडियो कर्णाली र कालीकोटको रेडियो नयाँ कर्णालीबाट पनि अहिले एकैसाथ श्रुति सम्वेक प्रसारण भइरहेको छ। श्रुति सम्वेकमा हामी आज डाक्टर बानेरा गिरीको उपन्यास निर्बन्धको पहिलो श्रृङ्खला सुनिरहेका छौं। यसको बाँकी अंश अब सुन्छौं। सुन्दर व्यक्तित्व लाग्थ्यो मलाई आफ्नो बुबाको। उस बेला नेपाली पढाउने बुढा गुरुले महाकवि लक्ष्मीप्रसाद देवकोटाको अभिज्ञान शाकुन्तल पढाउँदा नायक दुष्यन्तको धीर वीर उदात्त अति सौम्य शिष्ट भनी वर्णन गर्नुहुँदा त्यस वर्णन सँगसँगै मेरा आँखा अघि बुबाको स्वरूप छर्लङ्गदै जान्थ्यो। म सानी केटी नै थिएँ। अग्ला गोरा विस्तृत सुस्पष्ट ललाट, उँचो नाक, झपक्क परेको कालो जुँगा, ठूला आँखा, चौडा छाती, सलक्क परेका हातपाउ भएका मेरा बुबा विश्वभरिमा लेखिएका जम्मै महाकाव्यका सर्वश्रेष्ठ नायक झैँ देखिनुहुन्थ्यो। अझ बुबाको व्यक्तित्वको सही रेखाचित्र कोर्ने हो भने एउटा कुरा नभनी त्यो रेखाचित्र अधुरो रहनेछ। बुबाको आँखामा केही थियो जसले उहाँका ठूला ठूला आँखालाई हरदम चम्किलो तुल्याउँथ्यो। आज लाग्छ त्यस चम्किलोपनलाई मोहनीको संज्ञा दिए सही ठहरनेछ। ओम अक्षरलाई माथिको चन्द्रबिन्दुले पूर्णता प्रदान गरे चाहिँ बुबाको व्यक्तित्वलाई मोहनी शब्दले पूर्णता प्रदान गर्छ। आँखाको त्यही चम्किलोपन अर्थात् मोहनी बुबाको व्यक्तिगत सुख र प्राप्तिको निम्ति आनन्दको चरम उत्कर्ष बनेको थियो। यही मोहनी मेरी आमाको निम्ति असह्य पीडाको साधन। बुबाको आँखाको यो मोहनी कति तीक्ष्ण थियो भने जहाँ कहीँ पर्नासाथ वेदन नगरी छाड्दैन थियो। मेरी आमा त्यति राम्री होइन, त्यति नराम्री पनि होइन, अर्थात् आमा एक्लै हुँदा राम्री लाग्थिन् तर बुबाको उपस्थितिमा झन्डै झन्डै नराम्री झैँ देखिन्थिन्। मैले अघिबाटै भनिहालेँ नि बुबा महाकाव्यका अति सुन्दर नायक जस्ता देखिनुहुन्थ्यो भने उहाँको छेउमा आमा परिचारिका जस्तै देखिन्थिन्। आमाले बुबाको पौरुष र आग्नेय सौन्दर्यलाई कहिले पनि आफूमा समाधिस्थ गर्न पाएनन्। आमा साँझ बिहान रामायण पाठ गरिरहन्थिन्। जंगल जंगल विचरण गर्दा युगौँ युगदेखि कुरिरहेकी सबरीले मर्यादा पुरुषोत्तम रामलाई चिनी श्रद्धा एवं भक्तियोगमा चुर्लुमा डुबी बयर चाख्दै रामलाई खान दिएको खण्ड पढ्दा आमा बरबरी रुन्थिन्। सात आठ वर्ष कि म त्यति बेला तिनको त्यो मर्म त्यो रुवाई बुझ्दिनथेँ। सबरीले बयर चाख्दै रामलाई दिए, रामले खाए, बस यति सानो कुरामा किन आमाका आँसु बरबरी झर्दछन्। मलाई अचम्म लाग्दथ्यो तर त्यस वखत अरू कुरा नबुझे पनि यति त मैले अवश्य बुझेकी थिएँ। मेरी आमाको बुबाप्रति सबरीको रामप्रति जस्तै श्रद्धा थियो, भक्ति थियो। असीम धैर्यसित बुबाको सेवा शुश्रुवा गर्नु मलाई लाग्दछ आमाको जीवनको एकमात्र लक्ष्य थियो। आफ्ना छोराछोरीप्रति तिनको माया, ममता, ध्यान अरू आमा सरह थियो तर पतिप्रतिको श्रद्धा भने अरू पत्नीभन्दा बढी नै थियो कि बढी। कुन अर्थमा भने अरू स्वास्नीहरू लोग्नेलाई माया प्रेम श्रद्धा गर्छन् र प्रतिदानमा माया र प्रेम पनि पाउँछन् तर मेरी आमाले चाहिँ माया प्रेम मात्रै होइन सबरीले चाहिँ श्रद्धा र भक्ति पनि गरेकी थिइन् तर प्रतिदानमा के पाएकी थिइन्? सायद उपेक्षा र कुण्ठा मात्र। आमा बुबाको यस्तो ऱ्याङठ्याङ नमिलेको दाम्पत्य जीवनमा दाजु र मेरो जन्म त केवल जीव विज्ञानको धर्मनिर्वाह जस्तो मात्र लाग्दछ। झलल झल्कने हिराको कण्ठहार लगाएकी आमाको कण्ठमा जहिले पनि हिक्का बाँधिएको थाहा पाउँथे। आमा आवाज गरेर रुन आफ्नो आत्मसम्मानको विरुद्ध सम्झन्थिन् क्यार। यसर्थ भव्य ठूलो दरबारको कुना काप्चा खोजेर घाँटीमा बाँधिएको हिक्कालाई फुकाउने कोसिस गर्थिन्। म खेल्दा खेल्दै कसो कसो आमाको नितान्त व्यक्तिगत हिक्का फुकाउने खेलमा बाधा पुर्याउन पुग्थेँ। आमा झ्वाममा अँगालो हाल्थिन् र जबरजस्ती हाँस्ने प्रयत्न गर्थिन्। कति भाग्यमानी थिइन् मेरी आमा। मेरी आमाको त्यो आत्मसम्मानलाई सोच्थे। आमाका माइती मावली कोही थिएनन्, सिवाय टाढाकी एक दिज्यू, तिनको घर महाराजगञ्जमा थियो। मेरी हजुरआमाले विशाल अट्टालिका, असंख्य सुन, चाँदी, हिरा, जुहारात, रुपैयाँ पैसा समेत आफ्नी छोरीलाई मेरा बुबा अति योग्य वर ठानी सुम्पिएर परमधाम गएकी थिइन्। यसर्थमा पश्चिम नेपालबाट भाग्य बनाउन राजधानी आएका मेरा बुबाको भाग्य एकाएक पल्टेको थियो। यसअघि बुबा कहिले नटुङ्गिने मुद्दा लागेका गाउँलेहरूका तारिक तान्ने काम गर्नुहुन्थ्यो अरे। यसरी तारिक धाउँदा धाउँदा मुद्दा गर्ने गराउने मानिसका सारा दुष्टतासित पनि त परिचित भइसक्नु भएको थियो होला नि। बुबाले ठान्नुभयो होला उहाँले दुष्टता र फट्याइलाई चिन्नु भइरहेछ, तर दुष्टता र फट्याइ पनि तारिक सँगसँगै उहाँसँग टाँसिएको भने उहाँले थाहा पाउनु भएन होला। एकाएक लखपति बनेका बुबाले तारिक धाउने काम चटक्क छोड्नुभयो, तर दुष्टता र फट्याइले भने उहाँलाई जिन्दगीभर छाडेन। त्यो विभिन्न रूपमा प्रकट हुन थाल्यो। रुपियाँ पैसा र सोच्दै नसोचेको ऐश्वर्यको विपुलताले उहाँलाई उजगुज पार्यो। बुबाका अपुरा शोक र इच्छाहरू जति पूर्ण हुँदै गए उति बढ्दै पनि गए। कतिसम्म भस्मासुर हुनुभयो भने उहाँ भने अजस्र ऐश्वर्यकी स्वामिनी मेरी आमा नै उहाँको निष्ठुरता र दुष्टता पखाउने भाँडा बन्न पुगिन्। अब आमासित भोजभतेर निम्ता आदिमा जान उहाँलाई लाज लाग्ने भयो। आमाले आफ्नै विशाल दरबारको चारवटा अग्ला अग्ला पर्खालभित्र थुनुवा हुनु पर्यो, र तिनै थुनुवा आमाको श्री सम्पत्तिमा बुबा पर्खाल बाहिर यत्रतत्र मनपरि गरेर हिँड्न थाल्नुभयो। रुपियाँ पैसाको रास लागेपछि बुबाका पिछला गएको संख्या क्रमशः बढ्न थाल्यो। पहिले पहिले साँझ परेपछि बुबा घरबाट बेपत्ता हुनुहुन्थ्यो, पछि मुटु चिप्पिँदै गएछ क्यार घरैमा स्कचको अखाडा जम्न थाल्यो। मकै जस्तो पैसा छर्न सके कुखुराहरू चारो टिप्न आइपुग्छन्, र चारो टिप्दा मिथ्या प्रशंसाको कटकटकट कुखुराले चाहिँ गर्न पनि थाक्दैनन् भन्ने कुरा मैले सानै उमेरमा बुबाको अखाडाबाट थाहा पाएँ। यतिसम्म मेरी आमालाई उद्धेरित पार्ने कुरै थिएन, तर बुबाको निष्ठुरता र दुष्टताको आँधी यतिमा नै थामिने सुरसार थिएन। त्यसले त सम्पूर्ण नग्नताको साथ प्रदर्शित हुनु थियो। आमाको सुत्ने कोठा र बैठक कोठाको आँखी झ्यालबाट बैठकका सम्पूर्ण दृश्य देख्न सकिन्थ्यो, कुराकानी सुन्न सकिन्थ्यो। बुबाको बैठक जमेपछि आमा कहिले पनि आफ्नो सुत्ने कोठामा बस्दिनथिन्। आज्ञाकारी विद्यार्थीले झैँ लुरुक्क माथिल्लो तलामा उक्ली उत्तरपट्टिको सुनसान कोठामा गएर पोती हुन्थिन्। कहिले पुस्तकका पानाहरू पल्टाउँथिन्, र कहिले सुन्दर पर्सियन गलैँचामा पल्टिएर त्यसका रङ्गीचङ्गी बुट्टाहरूमा औँला डुलाउँदै एक्लै अनौठोको खेल खेलिरहन्थिन्। मेरो सुसारेको लागि चाहिँ किन हो बैठकको त्यो अखाडा ठूलो आकर्षणको विषयवस्तु थियो। मलाई कथा भनिन्युमा आमाको कोठामा बसी ऊ कान चाहिँ उतै टाँसिरहेकी हुन्थे, त्यो खुब चाखलाग्दो कथा भन्थे। त्यसले भन्दै गरेका कथाहरूमा मलाई सबभन्दा मनपर्ने चाहिँ बुलबुल चरी गाउने रुख र सुनौला परीको कथा हुन्थ्यो। कथाका राजकुमार बुलबुल चरी गाउने रुख र सुनौला पानी हात पार्न जाँदा बालुवाका ढिक्का बनेका आफ्ना दाईलाई पुनः जागृत गराउने उद्देश्यले ती तिनै थोक हात पारी सुनौला पानी छर्किँदै आउन लागेका बखत सुसारीको मुख आँखो आनै हुन्थ्यो, अर्थात् त्यसका कान सम्पूर्ण रूपमा बैठक कोठाको कल्याङ मल्याङ र हँसिरहटामा चम्किन्थ्यो। म त्यसलाई सोध्थेँ, अनि राजकुमारले सुनौला पानी छर्कँदा बालुवाका ढिक्का बनेका उसका दाईहरू फेरि बिउजेर राजकुमार बने त? त्यो बिल्कुलै सुन्दिनथे। मलाई त्यसले बिहानभरि मिहिनेत गरी काडेको अलग पोत ल्याउन मन लाग्थ्यो, र खराएको जस्तो दुईटा दाँत निस्केको तुतोनामा एक मुक्का हान्न मन लाग्थ्यो। तर ती सब मनमा मात्र लाग्ने कुरा थिए, प्रकटमा त्यसका कानमा गएर चिच्याउनु बाहेक म केही पनि गर्न सक्दैनथे। र यसरी कानमा चिच्याएपछि त्यो फेरि कथा भन्न सुरु गर्थे, र त्यसका आँखामा म प्रतिको विरक्तिको भाव हुन्थ्यो। सायद मलाई कथा पनि भन्ने थिइनँ होली, तर यसरी मलाई एकाग्र पारेर आमाको कोठामा राख्न नसके म छुकछुक गर्दै छोटा कोठा दगोडिरहन्थेँ, बगैँचातिर पुग्थेँ, चौरमा पुग्थेँ, र त्यो मेरो पछि पछि दगोडिरहनु पर्थ्यो। यसरी बैठक कोठाको सामिपबाट त्यसले वञ्चित हुनुपर्थ्यो। अहिले म बुझ्छु किन आमा बैठक कोठाको अखाडाबाट सकेसम्म टाढा भाग्थिन्, र किन सुसारे सकेसम्म कान टसाइरहन्थे। आफ्नो दुलाहको अरूप्रतिको लिप्सा आकर्षण र तत्सम्बन्धी उत्तावला घिनलाग्दा र नग्न कुरा मेरी आमाको निम्ति भाला बर्छा र कराउँती बन्दथ्यो, परन्तु वैंशले उन्मत्त भएकी नोकर्नीको निम्ति मालिकका यस्ता कुरा क्रीडा आनन्द र यौन सुखको रमाइलो कुदकुती हुन्थ्यो। उस बेला कथा सुन्दा सुन्दै म कति बेला भुसुक नै नआउँथेँ, कति बेला पर्चियन गलैँचाका रङ्गी बिरङ्गी बुट्टाहरूमा औँलाहरू डुलाउने आमाको खेल सकिन्थ्यो, र कहिले बुबाको बैठकको अखाडा सिद्धिन्थ्यो केही थाहा हुँदैन थियो। तर उठ्दा भने घरको उतास वातावरणले मिनपचासको हुस्सीले जस्तै समुच्चा घरलाई घेरिरहेको पाउँथे। कुबेलामा सुत्ने मौका पाएका कतिपय नोकर चाकरहरू विशाल बैठक सङ्घालमा व्यस्त रहन्थे। झन्डै झन्डै दरबार नै भन्न सुहाउने ती विशाल घरकी स्वास्नी रातको कुन प्रहरमा सुत्थिन् कसैलाई थाहा हुँदैन थियो, तर बिहान भने घरका नोकर चाकर समेत नउठ्दै उठी नुहाई धुवाई गरी आफ्नो पूजा कोठामा पसिसकेकी हुन्थिन्। आमाको पूजा कोठा भव्य थियो, घरको सबभन्दा माथिल्लो तलाको ठूलो कोठालाई एकान्त दुई भन्न मिल्थ्यो किनभने त्यसको चारैतिर खुल्ला कौशी थियो। किन हो? स्कुलमा चारैतिर पानी नै पानी र बीचमा जमिन भए पनि त्यसलाई द्वीप भनिन्छ भनी भूगोलका मास्टरले पढाउँदा मेरो आँखा अघि झट्ट आमाको पूजा कोठा देखा पर्थ्यो। यस्तो एकान्त द्वीप जस्तो पूजा कोठामा आमाले आफ्ना वैवाहिक जीवनका समस्त बिहानीहरूलाई पूजाका अर्घ्यसँगै चढाइरहेकी हुन्थिन्। आमाको निम्ति बिहानीको अर्थ नै एक्लो द्वीपको पूजा अर्घ्य हुन्थ्यो। बुबा कुम्भकर्ण जी लम्पसार परेर सुतिरहनुहुन्थ्यो कुबेलासम्म। म ढोकाबाट यसो भित्र च्याउँथेँ। बुबा सुतेको ठाउँमा पाशविक शान्ति हुन्थ्यो, अर्थात् त्यो वातावरणमा अनौठो किसिमको शान्ति हुन्थ्यो, जस्तो कि ठूलो युद्धमा परास्त प्रशस्त रक्तपात भएपछि एउटा डरलाग्दो शान्ति व्याप्त हुन्छ युद्धभूमिमा। झन्डै झन्डै त्यस्तै, अथवा भनौँ न, सुदी गाईलाई भोको बाघले तृणभूमिमा नै लुक्साल रुसलास गर्दै त्यो गाईको करुण बुवामा बन्द भएपछि कस्तो निस्तब्ध शान्ति व्याप्त हुन्छ, झन्डै झन्डै उस्तै। मैले यस प्रकारका उदाहरण त्यसै दिन खोजिरहेकी छैन। मेरा बुबालाई मैले त्यही भोको बाघको रूपमा पाएँ र आमालाई छ्यालब्याल भएकी गाईको रूपमा। यस्तैमा म बिस्तारै बिस्तारै किशोरावस्थाको भर्याङमा चढ्दै गइरहेकी थिएँ। किशोरावस्थाको भर्याङ उक्लँदा मैले आफूलाई राम्रै किशोरीको रूपमा भेटाएँ। सत्य ऐनाले झुटो बोल्दैन भने मैले झुटो बोलिरहेको छैन। बगैँचामा डुल्दा फिर्दा मैले देखेकी थिएँ केराका खम्बामा सलक्क परेका कलिला पातहरू तनक्क तन्कन्छन् र बतासमा फरफर आउँछन्। मलाई त्यस्ता हरिया कलिला सलक्क परेका पातहरू फरफर गर्दा नाचो नाचो लाग्थ्यो। अब मलाई खराएको जस्तै दाँत भएकी सुसारे मेरो अघिपछि गरे पटक्कै मन पर्दैन थियो। त्यो मेरो छेउछाउ हुँदा सेवा त लिइरहेकी छैन जस्तो लाग्थ्यो। म कलेज पनि एक्लै आवत जावत गर्न थालेकी थिएँ। त्यति मात्र होइन, ठुली आमा कहाँ महाराजगञ्ज पनि एक्लै बसमा आउने जाने गर्न थालिसकेकी थिएँ। ठुली आमा भन्नासाथ मलाई त्यो नराम्रो घटनाको स्मरण हुन्छ जसले मेरो किशोर भयलाई एउटा दुर्दान्त सत्यको अघि उभ्याइदिएको थियो, जुन सत्यले कलिलो पात जस्तो मेरो कमलो किशोरी हृदयमा चरक्क चिरा परेको थियो। केराको पात कति कलिलो हुन्छ भने बतासमा फरफराउँदै चिरिन पुग्छ। यसर्थ आफ्नो मन र शरीरलाई मैले केराको कलिलो पातसँग तुलना गर्न रुचाएकी हुँ। म त्यो निष्ठुर घटनाको स्मरण गर्न लागेकी थिएँ। ठुली आमाको घरमा सप्ताह थियो, उहाँ आफै निम्ता दिन आउनुभयो र आमालाई चाहिँ आफूसँगै लिएर जाने हुनुभयो। बुबा जेठी सासूको छेउमा आमालाई कति मिठो मुखले, मिठो मुख मात्र होइन लेग्रो पर गरी पसारी भन्नुहुँदैन थियो, महारानी सवारी होस् न त दिजुसित। आमाले न त बुबाको मुखमा हेरेकी थिइन् न त दिजुको मुखमा, बरु आफू बसेको चकटीमा आमा गाडिएकी थिइन् हल्न चलसित। मलाई आमा उठेर नगएकीमा रिस पनि उठिरहेको थियो। झन् ठुली आमा त विरक्त भएर उठिन् पनि, किनभने उनलाई लिन पोटिकोमा गाडी आइसकेको थियो। म आमाको सुत्ने कोठाबाट बैठकको दृश्य हेरिरहेको थिएँ र कुरा पनि सुनिरहेको थिएँ। ठुलियामा जाने बित्तिकै बुबाको त्यो मिठो मुख र लेग्रो पसाराई क्रूर अनुहार र जङ्गेको बोलीमा परिणत भयो। बड सप्ताहमा जानुपर्ने, थन्किनु क्या माथि गएर पूजा कोठामा? आमाका ठुला ठुला आँखाबाट बर्र आँसु झारे। आमा जुरुक्क उठी बाँड जस्तो भएर आफ्नो एकान्त द्वीपतिर दौडिन्। मलाई आमाको पछि पछि दौडन मन लाग्यो, तर मेरो आँखाबाट पनि अनायास आँसुका धारा बग्न थाले। यसरी किशोर भएको मिरमिरेमा म पहिलोपल्ट आमाको निम्ति रोएँ र आमाको पछि पछि नलागि म एक्लै बसेँ। लाग्दछ केराको कलिलो पातमा परेको चिरा चाहिँ मभित्र केही चिरियो, कोरियो, खोपियो, कुदियो। एकछिनपछि म भत्त बैठक कोठामा पछि बुबाको अघिल्तिरको सोफामा लापरवाहीका साथ बस्न पुगेँ। पहिलोपल्ट यसरी म बेअदबसित बुबाको हाराहारी गएर सोफामा बसेको थिएँ। मेरो अनुहारको कुन सङ्कल्प पढ्नु भयो बुबाले भन्न सक्दिनँ, परन्तु यो पहिलो बेअदबपनसित बुबाले झट्टपट्ट सम्झौता गर्नुभयो चाहिँ लाग्यो। कुरालाई अर्कै गोरेटोतिर तान्दै सोध्नुभयो, आज कलेजमा के पढ्यो? मेरो मुखबाट निस्क्यो गोलहणको ताम्रपत्र, जसमा नेपाली भाषाको पहिलो स्वरूप कुँदिएको छ। कुँदिएको छ शब्दमा मैले विशेष जोड दिएँ, किनभने यो शब्द बुबाको प्रश्नको उत्तरमा यसै आएको थिएन, परन्तु तत्क्षणात् घट्न गएको घटना ममा सधैँको निम्ति कुँदिनुसित यसको गहिरो सम्बन्ध थियो। ताम्रपत्र र कनकपत्रसित बुबालाई केही लिनु दिनु थिएन, यसर्थ मेरो प्रतीकात्मक उत्तरसित उहाँलाई कुनै चासो भएन। तर त्यो दिनदेखि मेरो चासो भने बुबाप्रति गहिरो रूपमा बढ्दै गयो, जाँगिँदै गयो। अहिलेसम्म बुबाको आमाप्रतिको हरेक पाशविकता र क्रूरतालाई मैले यसरी गहिरोसित लिएकी थिइनँ, अथवा लाग्दछ मनमा लिए तापनि त्यसको प्रतिकार गर्नुपर्छ भन्ने भावना चाहिँ ममा उम्रेको थिएन। अथवा उम्रेको पनि हुँदो, तर म सानी, एकदम सानी भएकोले प्रतिकारको प्रबलतालाई सही अर्थमा बोध गर्न सकेकी थिइनँ। गारे नत्र बुबाबाट मैले थाहा पाउने किसिमसित थाहा नपाए त कति हो कति, दुई तिनवटा यस्ता क्रूर कर्मकाण्ड भएका छन् जसको निम्ति मैले बुबालाई बौलाहा बाघ र आमालाई सुधी गाईको रूपमा सधैँ सधैँ सम्झिरहनु परेको छ। निकै वर्ष अघिको कुरा हो, पटाङ्गिनीको पल्लो छेउमा मेन पचासको मिठो काममा एउटी नौली अति राम्रो सुसारेलाई प्यारो गरी केस बाँड्दै आमा केही गुनगुन गुनगुन गरिरहेकी थिइन्। सम्पूर्ण कुरा मेरो सानो मस्तिष्कमा पुग्न सकिरहेको थिएन, तथापि टुटेफुटेका वाक्यहरू अझसम्म पनि काँसका टुक्राहरू चाहिँ बनेर मेरो कलिलो मुटुमा बिजेका छन्। भरि बाबु साहेबको कोठामा जाए राम्रो अत्तर छरिदिउँला नि, राम्री सुसारेको उत्तर थियो। रानी साहेब पनि उत्तरको प्रष्टताभन्दा मस्काई बढी थियो। साँच्चै भने जाए भोलि तँलाई राम्रो चिप्लिने साडी दिउँला, अस्ति क्या बाबु साहेबको जन्मदिनमा लागेकी थिएँ नि त्यो चाहिँ। अब छक्क पर्ने पालो सुसारेको थियो। उसले आफ्ना मृगका जस्ता ठूला र सुन्दर आँखाले आश्चर्य मानि निकै बेर आमालाई हेरी र त्यसको मुखबाट निस्क्यो, महारानी हजुरलाई डाह लाग्दैन? एउटा ठूलो महासागरमा आमाका दुई आँखा ससाना डुङ्गा झैँ टलपल टलपल गरी निकै बेर तरिरहे, तर डुब्न भने डुबेनन्। सुसारी राति बुबा कहाँ गई वा गइन मैले थाहा पाउने कुरो थिएन, तर पछिबाट आमाको हरियो चिप्लने साडी भने त्यसको आङमा बेरिएको देखेँ। त्यस दिनदेखि आमाका मायालु दुई आँखा र अजस्र अजस्र आँसु मेरा मन र मस्तिष्कमा महासागर र डुङ्गा भनी छापिए। हाम्रो बैठक कोठामा कुन चाहिँ चित्रकारको एउटा विशाल तेलचित्र टाँगिएको थियो, यसमा ठूलो समुद्री आँधी र त्यसमा दुईटा डुङ्गा डुब्न डुब्न लागेको दृश्य चित्रित थियो। कस्तो विचित्र, त्यति सानो उमेरदेखि नै मेरो मनमा त्यो तस्विर जस्ताको तस्तै उत्रेको छ। जब जब त्यो तस्विर देख्थेँ आमाका आँखा र आँसु सम्झन्थे, जब जब आमाका आँखा र आँसु देख्थेँ तब तब त्यो तस्विर सम्झन्थे। एउटा कुराले भने नबुझिने प्रहेलिका बनेर आजसम्म मेरो दिमागलाई उद्वेलित पारिरहन्छ, त्यो चित्रकारले सामुद्रिक आँधीमा नै किन डुङ्गालाई चित्रित गरे होलान्, शान्त समुद्रमा डुङ्गा चित्रण गरेका भए पनि त नसुहाउँदिनँ हुने थिएन नि। उसो भए आँधीमा ढलपलिनु नै त्यो डुङ्गाको नियति थियो त, अथवा उसले डुङ्गाको चित्रण गरेपछि आँधीको कल्पना उसमा जाग्यो हो, जे पनि हुनसक्छ। र यस्तै यस्तै भावना आमाका आँखा देख्दा उठ्न थाले, के त आँसुको अनन्त समुद्रमा ढलपल ढलपल गर्नलाई नै आमाका आँखा बनेका हुन्, कि आमाका आँखालाई नै आँसुको आँधीले आफ्नो स्थायी बसोबासको केन्द्रस्थल बनाएको हो। आज पनि त्यो चित्र मेरो माइतीको भव्य बैठकमा अझै छ, ठिक त्यसै ठाउँमा भित्ताको ठिक त्यही क्षेत्रफल ओगटेर त्यो टाँगिएको छ। मेरी आमाका आँखा र आँसु पनि मेरो मनको उदास क्यानभासमा जस्ताको तस्तै पोतिएका छन्। श्रुति सम्वेगमा अहिले हामीले सुनेको वाचन डाक्टर बानिरा गिरीको उपन्यास निर्बन्धको पहिलो श्रृङ्खला वाचन हो। यसको पहिलो संस्करण विक्रम सम्वत 2042 सालमा प्रकाशित भएको थियो, दोस्रो संस्करण 2062 प्रकाशित भएको छ। निर्बन्धको वाचन सँगसँगै अब आजको लागि कार्यक्रम श्रुति सम्वेकबाट विदा लिने बेला भएको छ। विदा हुनु अघि हाम्रो ठेगाना कार्यक्रम श्रुति सम्वेक, उज्यालो 90 नेटवर्क, पोस्ट बक्स नम्बर 6469, काठमाडौँ। यदि तपाईँ इमेलबाट आफ्नो प्रतिक्रिया दिन चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना shrutiatunn.com.np रहेको छ। हवस् त, अर्को साता उपन्यास निर्बन्धको दोस्रो श्रृङ्खला वाचन लिएर आउनेछौ। त्यसअघि शुक्रबारको श्रृङ्खलामा केही कथाहरू वाचन हुनेछन्। आजका लागि प्राविधिक साथी दिनेश निरौला, मन्टेश्वरी राजभण्डारी र म अच्युत घिमिरे बिदा चाहन्छौ। शुभरात्री।